रेडियो तेहरान के सम्मानीय श्रोता जहरा जैदी और साथियों का सलाम स्वीकार करें। प्रिय श्रोता मित्रों, कार्यक्रम का शुभारंभ पवित्र कुरान के सूरह लुकमान की 16वीं, 17वीं और 18वीं आयतों की तिलावत और अनुवाद से किया जा रहा है। कारी हैं श्री मुस्तफा इस्माइल।
بسم الله الرحمن الرحيم يا بني إنها فتكن في صخرة أو في السماوات أو في الأرض يأت بها ولا تصعر خدك للناس ولا تمشي في الأرض مرحا إن الله لا يحب كل مختال
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। लुकमान ने कहा, हे मेरे बेटे, यदि वो कर्म राई के दाने के बराबर भी हो, फिर वो किसी चट्टान के भीतर हो या आकाशों या धरती में, ईश्वर उसे प्रलय में सामने ले आएगा। निसंदेह ईश्वर सूक्ष्मदर्शी और जानकार है। हे मेरे बेटे, नमाज कायम करो और भलाई का आदेश दो और बुराई से रोको, और जो भी मुसीबत तुम पर पड़े उस पर धैर्य करो। निश्चय ही ये बड़े साहस का काम है। और लोगों के सामने घमंड से अपना मुंह टेढ़ा न करो और न धरती पर अकड़ कर चलो। निसंदेह ईश्वर किसी अकड़ने वाले और इतराने वाले को पसंद नहीं करता।
यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, मैं हूं अहमद अब्बास, मेरा सलाम स्वीकार कीजिए। हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज़ पर सुन रहे हैं। श्रोताओं, हमारा ईमेल एड्रेस है hindi@wsirib.ir और हमारी वेबसाइट है parstoday.com/hi। व्हाट्सएप पर संपर्क के लिए हमारा नंबर नोट कर लीजिए, 0098903506542। श्रोताओ, आज सोमवार है, जमादिल अव्वल की 29, दय की 13 और जनवरी की 3 तारीख। श्रोताओ, 3 जनवरी इस्लामी गणतंत्र ईरान के विश्वविख्यात और इस्लामी जगत के सुप्रख्यात कमांडर जनरल कासिम सुलेमानी और उनके साथियों की शहादत का दिन है। हम हार्दिक संवेदना प्रस्तुत करते हैं। इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा इस प्रकार है। सबसे पहले आप अंतर्राष्ट्रीय समाचार सुनेंगे, जिसके बाद कार्यक्रम राजनीतिक चर्चा आपकी सेवा में प्रस्तुत किया जाएगा। राजनीतिक चर्चा के बाद हम जनरल कासिम सुलेमानी की शहादत दिवस के अवसर पर एक विशेष कार्यक्रम आपको सुनाएंगे। श्रोताओं, सभा का अंतिम कार्यक्रम होगा विश्व दर्पण। तो श्रोताओं, यह है इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा। अब से कुछ क्षणों बाद आप सुनेंगे अंतर्राष्ट्रीय समाचार। ये रेडियो तेहरान की हिंदी सेवा है। लीजिए श्रोताओं, अब मरियम मेहरदादी और अहमद अब्बास से सुनिए विश्व समाचार।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। महान कमांडर जनरल कासिम सुलेमानी की शहादत की बरसी भरपूर श्रद्धा के साथ मनाई जा रही है। ईरान के राष्ट्रपति इब्राहिम रईसी ने कहा कि जनरल कासिम सुलेमानी एक विचारधारा है जिन्हें टारगेट किलिंग से खत्म नहीं किया जा सकता। चीनी मीडिया ने कहा है कि गलवान घाटी में चीन का झंडा लहरा दिया गया है। यमन की सेना ने कहा कि इमारात का हथियारों से लदा जहाज यमनी सेना की जल सीमा में जब्त कर लिया गया है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान में महान कमांडर शहीद कासिम सुलेमानी की दूसरी बरसी के कार्यक्रम जारी हैं। देश के सारे शहरों की तरह राजधानी तेहरान में भी अनेक मस्जिदों और इमामबारगाहों में कार्यक्रमों का आयोजन किया गया है, जबकि सबसे बड़ा कार्यक्रम मुसल्लाए तेहरान में हुआ, जिसमें भारी संख्या में लोगों ने भाग लिया। राष्ट्रपति सैयद इब्राहिम रईसी भी इस कार्यक्रम में शामिल हुए। राष्ट्रपति रईसी ने अपने भाषण में कहा कि शहीद कासिम सुलेमानी को हमारे सर्वोच्च नेता ने एक विचारधारा, एक मत और एक संस्कृति का नाम दिया, और वाकई जब किसी इंसान के व्यक्तित्व में बहुत व्यापकता आ जाती है तो वो एक कौम और मिल्लत बन जाता है। आयतुल्ला रईसी ने कहा कि शहीद सुलेमानी एक विचारधारा है, टारगेट किलिंग से उन्हें ख़त्म नहीं किया जा सकता। उन्होंने कहा कि जनरल कासिम सुलेमानी एक सच्चे तपस्वी इंसान थे, अल्लाह के प्रेम में डूबे हुए थे, वे बेहद निष्ठावान इंसान थे। शहीद सुलेमानी की विचारधारा की सबसे खास बात यह थी कि वो केवल अल्लाह की खुशी के लिए काम करते थे। राष्ट्रपति रईसी ने कहा कि जनरल सुलेमानी अमेरिका की ताकत और संसाधनों को पूरी तरह पहचानते थे, मगर इसके बावजूद उनका विश्वास था कि अमेरिका कुछ नहीं बिगाड़ सकता।
आज 3 जनवरी को आतंकवाद के खिलाफ लड़ाई के हीरो IRGC के गुड्स ब्रिगेड के पूर्व कमांडर जनरल कासिम सुलेमानी की शहादत की दूसरी बरसी है। 3 जनवरी 2020 को जनरल सुलेमानी और इराकी स्वयंसेवी बल हश्दुशाबी के डिप्टी कमांडर अबू मेहदी अल मोहंदिस को उनके कई साथियों के साथ अमेरिका ने बगदाद एयरपोर्ट के निकट ड्रोन हमले में शहीद कर दिया था। जनरल सुलेमानी और उनके साथियों की बरसी के अवसर पर आयोजित एक कार्यक्रम को संबोधित करते हुए उनकी बेटी जैनब सुलेमानी ने कहा है कि अमरीकियों के चंगुल से इराक की आज़ादी के साथ ही गम के आंसू खुशी के आंसुओं में बदल जाएंगे। जैनब सुलेमानी का कहना था कि जनरल सुलेमानी और अल मोहंदिस के खून के इंतकाम में अब ज़्यादा वक्त नहीं बचा है। शहीदों को श्रद्धांजलि देते हुए उन्होंने कहा कि जनरल सुलेमानी इराक और इराकी जनता को दिल की गहराइयों से चाहते थे और हमेशा एक मजबूत इराक के बारे में सोचते थे।
इस्लामी गणतंत्र ईरान के महान कमांडर जनरल कासिम सुलेमानी की शहादत की दूसरी बरसी के कार्यक्रमों में भाग लेने के लिए دنیا کے 60 سے ادھک دیشوں سے لوگ کرمان نگر پہنچے ہیں جہاں شہید سلیمانی کی قبر ہے۔ ادھیکاریوں کا کہنا ہے کہ شہید سلیمانی نے اس طرح وشو استر پر عام جنتا کے دلوں میں اپنی جگہ بنائی اور لوگوں میں اس طرح شردھا اور اتساہ پیدا کر دیا کہ 60 دیشوں سے شردھالو کرمان پہنچے ہیں اور شہید جنرل کو شردھا سمن ارپت کر رہے ہیں۔
ایران کی نیائے پالیکا کے پرموکھ غلام حسین محسنی ایزائی نے کہا کہ سرکار اور نیائے پالیکا کی ذمہ داری ہے کہ شہید سلیمانی اور ان کے ساتھیوں کے قتل میں شامل سارے اپرادھیوں کو دنڈت کروانے کے لیے انتراشٹریہ نیالوں اور دیش کی عدالتوں میں سارے قانونی اپایوں کا استعمال کیا جائے۔ نیائپالیکا پرمکھ نے سوموار کو سنستھا کی ایک بیٹھک میں کہا کہ آتنکی سنگٹھنوں امریکہ اور اسرائیل کے مقابلے میں جنرل قاسم سلیمانی بہت کٹھر نظر آتے تھے، لیکن عوام کے بیچ وہ بہت رحم دل تھے اور شہیدوں کے پریواروں سے تھے، شمع کے جگہ پریواروں سے تو ان کا برتاؤ بہت محبت بھرا ہوتا تھا۔
نائجیریا کے وکھیات کرانتی کاری نیتا شیخ زگزکی نے ایران کے مہان کمانڈر قاسم سلیمانی کی دوسری برسی کے اوسر پر اپنے سندیش میں لکھا کہ پرتیرودھ کا راستہ انشاءاللہ جاری رہے گا۔ ابراہیم زگزکی نے اپنے سندیش میں جنرل سلیمانی کی شہادت کی سانتونا دی اور لکھا کہ جنرل قاسم سلیمانی ایسے اسٹریٹجسٹ تھے جنہوں نے سیریا اور عراق کے بارے میں دشمنوں کے سارے منصوبوں پر پانی پھیر دیا۔
برگیڈ کے پورو کمانڈر شہید جنرل قاسم سلیمانی اور عراقی سوئم سوی بل اشتو شاوی کے پورو کمانڈر ابو مہدی المہندس کی شہادت کی برسی پر انہیں شردانجلی دینے کے لیے نہ صرف ایران اور عراق بلکہ بھارت سمیت دنیا کے کئی دیشوں میں شوک سبھاؤں اور بھوے کاریکرموں کا آیوجن کیا جا رہا ہے۔
پرمانو ڈیل کی بحالی کے مدے پر ایران اور وشو شکتیوں کی وارتا سوموار سے وینا میں پھر شروع ہو رہی ہے۔ یہ وارتا گروار تک چلی تھی، جس کے بعد نوورش کی چھٹیوں کی وجہ سے وارتا کو روک دیا گیا جو سوموار سے پناہ شروع ہو رہی ہے۔ وارتا شروع ہونے سے کچھ گھنٹے پہلے ایران کے سنسد سبھاپتی محمد باقر قالیباف نے کہا کہ ایران وینا میں واستوک سنجیدہ وارتا کے مادھیم سے ایسے سمجھوتے تک پہنچنے کی کوشش کرے گا جو سب کے لیے سنتوش جنک ہے۔
گلوان گھاٹی پر چین نے اپنا جھنڈا لہرا دیا ہے، جس کے بعد چین کے ساتھ سیما وواد کو لے کر لگاتار پردھان منتری نریندر مودی کی چپی کی ویاپک آلوچنا ہو رہی ہے۔ چین کے سینکوں نے نئے سال کے موقع پر گلوان میں چینی جھنڈا پھہرائے اور راشٹریہ گان گایا۔ حال ہی میں چین نے اروناچل پردیش کے 15 ستھانوں کو بدل دیا تھا، جس پر بھارتی ودیش منترالے نے آپتی جتائی تھی اور کہا تھا کہ اس سے زمینی حقیقت نہیں بدل جائے گی۔ حالانکہ گلوان کی گھٹنا کو لے کر بھارت سرکار نے ابھی تک کچھ نہیں کہا ہے، لیکن سوشل میڈیا پر اسے لے کر بھارتی ناگرک اور وپکشی نیتا کئی طرح کے سوال اٹھا رہے ہیں۔ چین کے سرکاری اخبار گلوبل ٹائمز نے اپنے ٹویٹر ہینڈل سے 1 جنوری کو ایک ویڈیو پوسٹ کرتے ہوئے کہا تھا کہ نئے سال کے موقع پر گلوان گھاٹی میں چین کا جھنڈا پھہرایا جا رہا ہے۔
میگھالیہ کے گورنر ستیہ پال ملک نے کہا کہ جب 3 ویوادت کرشی قانونوں کو لے کر وہ پردھان منتری مودی سے ملے تھے تو وہ بہت گھمنڈ میں تھے اور کسانوں کے مدے پر سیدھے منہ بات تک نہیں کر رہے تھے۔ ملک کا کہنا تھا کہ میں نے کافی کوششوں کے بعد مودی سے ملنے کا سمے لیا، لیکن جب ان کے سامنے کسانوں کا مدعا اٹھایا تو وہ غصے میں آ گئے اور ان سے میرا جھگڑا ہو گیا۔
یمنی سینا کے پروکتا نے اعلان کیا ہے کہ لال ساگر میں سنیکت عرب امارات کے ایک جہاز کو پکڑ لیا گیا ہے جس پر ہتھیار لدے ہوئے ہیں۔ یحیی السری نے کہا کہ اس جہاز کو یمن کی جل سیما کے بھیتر پکڑا گیا۔ پروکتا نے کہا کہ یہ جہاز انومتی کے بغیر یمن کی جل سیما میں داخل ہوا، جس کے بعد اسے پکڑ لیا گیا۔ انہوں نے کہا کہ یہ جہاز یمن کی شانتی اور سرکشا کو خطرے میں ڈالنے والا کام کر رہا تھا۔ امارات نے ویسے تو یمن کے پشچمی تٹیہ علاقوں سے اپنے سینک واپس بلا لیے ہیں، مگر رپورٹوں میں پتہ چلتا ہے کہ امارات نے اپنے سینکوں کو پھر شبوہ بھیجا ہے اور وہیں سے یمن کے خلاف گتویدیاں کر رہا ہے۔
امریکی سینا نے افغانستان اور پشچمی ایشیا میں 2 دشکوں میں جنگوں پر 140 خرب ڈالر سوہا کر دیے اور اس خرچے کا سب سے زیادہ فائدہ ہتھیار بنانے والی کمپنیوں، ڈیلروں اور ٹھیکیداروں کو ہوا۔ वॉल स्ट्रीट जर्नल ने अपनी रिपोर्ट में लिखा कि 11 सितंबर 2001 से अमरीकी सेना को हासिल संसाधनों की आउटसोर्सिंग से पेंटागन के खर्चे 140 खरब डॉलर तक बढ़ गए। रिपोर्ट में इस बात की कई मिसालें दी गई हैं कि किस तरह अमरीकी करदाताओं का पैसा उन योजनाओं पर बर्बाद किया गया जो कभी पूरी नहीं हो सकी। इसी तरह के एक मंसूबे पर पेंटागन ने 60 लाख डॉलर खर्च कर डाले जिसके तहत 9 इतालवी बकरों का आयात किया गया था। ये योजना पूरी तरह नाकाम रही। 5 कंपनियों लॉकहीड मार्टिन कॉरपोरेशन, बोइंग कंपनी, जनरल डायनामिक्स कॉरपोरेशन, रिथियोन टेक्नोलॉजीज कॉरपोरेशन और नॉर्थरोप ग्रूमन कॉरपोरेशन ने हथियारों सप्लाई और अन्य सेवाओं के लिए 2 ट्रिलियन और 10 अरब डॉलर का सबसे बड़ा हिस्सा लिया। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گانتانت ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए। शहीद कासिम सुलेमानी की बरसी, वियना में वार्ता और भारत में किशोरों को वैक्सीन की शुरुआत जैसे विषयों पर आज हम कार्यक्रम में बात करेंगे। شہید قاسم سلیمانی کی آج دوسری برسی ہے۔ اس افسر پر ان کو ایران کے باہر بھی یاد کیا جا رہا ہے۔ آئیے دیکھتے ہیں کہ کردستان کی جنتا شہید سلیمانی کو کس طرح سے مانتی ہے۔ ایک رپورٹ لے کر اپستھت ہیں اختر عباس۔
جنرل قاسم سلیمانی کی یاد ہمیشہ کردستان کی جنتا کے دلوں میں زندہ ہے اور یہاں کی جنتا ان کو ایک مہانائک کے روپ میں یاد کرتی ہے جس نے شیتری راشٹروں کے بیچ شانتی و صلح کے لیے سنگھرش کیا۔
سردار سلیمانی کا صحت کی گورب للین روشلات ہوا۔
ساری دنیا جنرل قاسم سلیمانی کو مہانائک کے روپ میں یاد کرتی ہے جس نے شیتری راشٹروں کے بیچ صلح کا پریاس کیا۔ واستو میں امریکہ نے ان کی ہتیا کر کے بہت بڑی غلطی کی۔ جنرل سلیمانی کردوں کے بہت گہرے دوست تھے، وہ ہمیشہ ہمارے دلوں میں باقی رہیں گے۔ کردستان کی جنتا ان کو نمن کرتی ہے اور ان کا یہ احسان مانتی ہے کہ انہوں نے داعش سے انہیں مکتی دلایا۔ جنرل سلیمانی نے مسلمانوں کی زمینوں کی رکشا کے لیے امریکہ اور پشچم کے مقابلے میں پرتیرودھ کیا۔ وہ بیت المقدس کے شہید تھے۔
یہ مرحلے سخت تمام شد۔
اربیل کو داعش کے چنگل سے مکتی دلانے میں جنرل قاسم سلیمانی کی بھومکا اور اس خونخوار آتنکوادی گٹ کو تباہ کرنا بہت بڑا کام تھا، اور یہ چیز ہمیشہ کردوں کو یاد رہے گی۔ داعش کے حملے اور اربیل سے اس کے نکٹ ہونے کے سمے پیشمرگہ جنگ کے لیے تیار نہیں تھی۔ مورچہ پر کوئی ہتھیار نہیں تھا۔ جنرل سلیمانی کے آنے سے راجنیتک اور سامرک درشٹی سے پیشمرگہ کی مدد ہوئی اور اسی وجہ سے بخمور میں داعش کو پراجے کا سامنا ہوا۔ اس طرح سے اربیل کو مکتی ملی۔ داعش سے جنگ کے سمے جنرل سلیمانی جلولہ، داغوک اور توس خرماتو جیسے کردستان کے ہر مورچے پر موجود رہے۔ ان کے جلال طالبانی اور مسعود بارزانی سے ویکتیگت بند تھے۔ انہوں نے ہر طرح سے کردوں کی مدد کی۔ کردستان کی جنتا ہمیشہ جنرل سلیمانی کو پسند کرتی رہی۔ سیروز سازانی، IRIB نیوز، سلیمانیا۔
ईरान पर लगे प्रतिबंधों को समाप्त करने के उद्देश्य से कुछ दिनों के अंतराल के बाद आज से वियना में वार्ता फिर शुरू हो रही है। विस्तार से बता रहे हैं सैयद मीसम।
अमेरिका की परमाणु समझौते में वापसी और ईरान विरोधी प्रतिबंधों की समाप्ति को लेकर वियना में आठवें दौर की वार्ता 3 दिन के विराम के बाद आज से फिर शुरू हो रही है। गुरुवार 30 दिसंबर को नए साल की छुट्टियों के कारण 3 दिन के लिए इस वार्ता को रोक दिया गया था। हालांकि इन 3 दिनों के दौरान भी अनौपचारिक तरीके से वियना में विचार विमर्श और मुलाकातों का सिलसिला जारी रहा। ईरान की परमाणु वार्ताकार टीम के प्रमुख अली बागरी कनी ने गुरुवार को गुट 4+1 के साथ वार्ता को सार्थक करार देते हुए कहा था, पिछले कुछ समय से जारी बातचीत में प्रतिबंधों की समाप्ति को लेकर काफी अच्छी प्रगति हुई है। आठवें दौर की वार्ता में ईरान और गुट 4+1 के बीच की, जिसमें ब्रिटेन, जर्मनी, फ्रांस, रूस और चीन शामिल हैं, 4 मुद्दों यानी प्रतिबंधों की समाप्ति, परमाणु प्रतिबद्धता गारंटी और प्रतिबंधों की समाप्ति के सत्यापन पर बातचीत हुई। वार्ता के इस चरण में ईरान की वार्ताकार टीम ने प्रतिबंधों की प्रभावशाली समाप्ति और परमाणु प्रतिबद्धताओं को पूरा करने से संबंधित 2 नए मसौदे पेश किए हैं। इन मसौदों के मुताबिक ईरान अपनी परमाणु प्रतिबद्धताओं को उस वक्त पूरा करेगा जब उसके खिलाफ लगे अत्याचारपूर्ण प्रतिबंधों को हटा लिया जाएगा। प्रतिबंधों की समाप्ति को लेकर भी ईरानी वार्ताकार टीम ने कुछ अच्छे प्रस्ताव पेश किए हैं, जिसके लिए अब उसे सामने वाले पक्ष के विचारों की प्रतीक्षा है। वार्ता में हालिया प्रगति, प्रतिबंधों की समाप्ति को लेकर ईरान के प्रस्तावों को स्वीकार किए जाने और फिर से अमेरिका द्वारा समझौते का उल्लंघन नहीं करने की गारंटी के बावजूद यूरोपीय देश परमाणु समझौते से हटकर भी अपनी कुछ मांगों पर अड़े हुए हैं, जिससे वार्ता के आगे बढ़ने में रुकावटें उत्पन्न हो रही हैं। ईरान के मामलों में अमेरिका के प्रतिनिधि रॉबर्ट मॉली ने न्यूयॉर्कर पत्रिका के साथ बातचीत में दावा किया है कि ईरान अपने बैलिस्टिक मिसाइल कार्यक्रम को पड़ोसी देशों को धमकाने के लिए इस्तेमाल कर रहा है और अमेरिका को क्षेत्रीय मिलिशियाओं को तेहरान द्वारा दिए जाने वाले हथियारों पर चिंता है। इस तरह के निराधार दावे, और वो भी वार्ता के दौरान, अमेरिका की नीयत को दर्शाते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। भारत में कोरोना का नया वेरिएंट तेजी से फैलता जा रहा है। लोगों को इस महामारी से बचाने के उद्देश्य से अब भारत में किशोरों को वैक्सीन लगाई जा रही है। नई दिल्ली से शमशाद काजमी की रिपोर्ट।
भारत में कोविड-19 और इसके नए स्वरूप ओमिक्रॉन के रोगियों में निरंतर वृद्धि के बीच आज से पूरे भारत में 15 से 18 वर्षों के नौजवानों को टीका लगाने की प्रक्रिया आरम्भ हुई। इसे कोरोना के विरुद्ध एक बड़ी लड़ाई की संज्ञा दी जा रही है। पूरे भारत में इस एज ग्रुप के लगभग 10 करोड़ नौजवान हैं और अब तक 16 लाख नौजवानों को पहली खुराक दी गई है। केंद्र के निर्देश पर सभी राज्यों और केंद्र शासित प्रदेशों में बड़ी संख्या में टीका केंद्र बनाए गए हैं, जहां विभिन्न राज्यों के मुख्यमंत्रियों ने टीका लगाने की इस प्रक्रिया की शुरुआत की। बड़ी संख्या में स्कूलों और शैक्षणिक संस्थानों में वैक्सीन केंद्र बनाए गए हैं, जहां इन किशोरों को टीके लगाए जा रहे हैं। बच्चों के अभिभावकों का कहना है कि टीके लगने से अब स्कूल खुल सकेंगे और बच्चे स्कूल जा सकेंगे जो ऑनलाइन क्लासों से तंग आ चुके हैं।
बच्चों को डेफिनेटली होना चाहिए, क्योंकि हम लोग अगर बाहर जाते हैं तो ये लोग वैक्सीनेटेड है, इन्हें इतना इनके लिए इतना डेंजरस नहीं है कि तो अगर हम वैक्सीन नहीं लगवाएंगे हम जाएंगे तो हमसे इन्हें एक फैक्टर है डेंजर।
मैं 12th क्लास में पढ़ता हूँ अभी और मेरे बोर्ड्स भी होंगे अभी, तो स्कूल्स क्या पता ऐसे रूल निकाले, क्या पता जिनको वैक्सीन लगे सिर्फ वहीं आए और मेरी ऑफलाइन क्लास मिस ना हो, एक बहुत बड़ा फैक्टर भी है मेरे लिए। तो ऑफलाइन क्लास हो, मैं अटेंड कर पाऊँ उसको, अच्छे से अपना एग्जाम्स भी दूँ, उसके लिए बहुत जरूरी वैक्सीनेशन।
वेट ही कर रहे थे इसका कि कब बच्चों का भी हो जाए, क्योंकि इनको हमारा तो डबल वैक्सीनेशन हो गया था। हम कुछ हद तक नॉर्मल लाइफ जी रहे थे, इधर उधर जा रहे थे, लेकिन बच्चों को प्रोटेक्ट करते रहे। अब इनका भी वैक्सीनेशन हो रहा है तो अब बेटर ही है।
एक्चुअली बच्चे ऑनलाइन क्लासेस चल रही थी, वैक्सीनेट हो जाएंगे तो स्कूल भी ओपन हो पाएंगे और ट्यूशंस वगैरह भी होती हैं बच्चों की, तो स्टडी के हिसाब से काफ़ी इम्पोर्टेंट है इनके लिए कि इनके वैक्सीनेटेड होंगे तो ये प्रॉपर स्टडी भी कर पाएंगे।
भारत में जहां कोरोना वायरस के नए मामले पिछले 24 घंटे में 33,750 हो गए, वहीं कोरोना के नए वेरिएंट ओमिक्रोन के रोगियों की संख्या 1,700 तक पहुंच गई है। महाराष्ट्र में ऐसे 510 और दिल्ली में अब तक 551 मामले सामने आए हैं। पिछले 24 घंटे में कोरोना के 123 संक्रमितों की मौत हो गई और इसी के साथ अब तक भारत में कोरोना से मरने वालों की संख्या 481,893 तक पहुंच गई है। भारत के अनेक क्षेत्रों में कोरोना टेस्टिंग भी बढ़ा दी गई है। दिल्ली में यद्यपि कई प्रतिबंध लगाए गए हैं और रात का कर्फ्यू भी जारी है, लेकिन बाजारों और दूसरे सार्वजनिक स्थलों पर लोगों की भीड़ और कोरोना प्रोटोकॉल का उल्लंघन स्थिति को और खराब बना रहा है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, राजनीतिक चर्चा के बाद अब हम आपको सुनवाएंगे साप्ताहिक कार्यक्रम विश्व दर्पण। लेकिन विश्व दर्पण से पहले पेश है शहीद कासिम सुलेमानी की बरसी पर एक विशेष कार्यक्रम।
अनमोल रत्न।
दोस्तों, शहीद जनरल कासिम सुलेमानी की शहादत की बरसी पर हम एक विशेष कार्यक्रम अनमोल रत्न लेकर हाजिर हैं। सैयद मीसम और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए।
दोस्तों, 3 जनवरी 2020 की सुबह अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप ने अंतर्राष्ट्रीय कानूनों और स्वतंत्र देशों की संप्रभुता की खुलेआम धज्जियां उड़ाते हुए एक बड़ा अपराध किया। ट्रंप के आदेश के मुताबिक अमेरिकी ड्रोन विमानों ने बगदाद एयरपोर्ट के निकट ईरान की इस्लामी क्रांति सेना IRGC कुद्स ब्रिगेड के कमांडर जनरल कासिम सुलेमानी और इराकी स्वयंसेवी बलों के फ्रंट हश्दुशाबी के कमांडर अबू मेहदी अल मोहंदेस को मिसाइल हमला करके शहीद कर दिया।
दाइश जैसे खूंखार आतंकवादी गुटों के खिलाफ लड़ाई और अमेरिकी तथा ज़ायोनी साम्राज्य के खिलाफ संघर्ष जनरल सुलेमानी की सबसे बड़ी पहचान बन चुकी थी। इसलिए उनकी शहादत से न केवल ईरान बल्कि पश्चिम एशिया का पूरा इलाका और इस्लामी जगत गम में डूब गया। इराकी जनता, सरकार और राजनेताओं ने अमरीकी हमले में शहीद होने वाले अपने जियालों को जिस तरह से श्रद्धांजलि दी, उसी तरह से उन्होंने जनरल सुलेमानी को भी सलामी दी। लेकिन शहीद सुलेमानी का शव जब ईरान लाया गया तो लाखों और करोड़ों लोग अपने बहादुर योद्धा को श्रद्धांजलि देने के लिए सड़कों पर उमड़ पड़े। निसंदेह जनरल सुलेमानी के खून का बदला लेने के लिए करोड़ों लोगों के संकल्प और नारों की गूंज से उनके हथियारों की रूह तक कांप गई होगी। लाखों की भीड़ में शामिल जनरल सुलेमानी के नाम की वर्दी पहने हुए ये बच्चा चिल्ला चिल्ला कर कह रहा है, जनरल सुलेमानी हम सभी के दिलों में बसते हैं। वो एक लौह पुरुष थे, उन्होंने दाइश को नष्ट कर दिया।
इस्लामी मामलों के जानकार और विद्वान अल्लामा मोहम्मद अमीनी शहीदी मध्य पूर्व में अमेरिका और इसराइल की साजिशों से पर्दा उठाते हुए और इन साजिशों पर पानी फेरने में जनरल सुलेमानी की भूमिका के महत्व पर प्रकाश डालते हुए कहते हैं,
शहीद कासिम सुलेमानी तारीख इस्लाम की वो अजीम तरीन हस्ती है जिन्होंने आज के दौर में जो कारनामा अंजाम दिया और उनकी ज़िंदगी और उनकी शहादत दोनों के जो असरात इंसानी माशरे पर और दुनिया की पावर पॉलिटिक्स पर रोनुमा हुए, उसके असरात, उन असरात को गैरों ने भी उतना ही महसूस किया जितना अपनों ने महसूस किया। देखिए, जब आप हक और बातिल की जंग का मुताला करते हैं तो हक वाले कभी भी बातिल को पिछाड़ने के लिए नाहक और बातिल रस्तों का इंतखाब नहीं करते, वो हमेशा दुरुस्त रस्ते पर चलकर ही हक का दिफा भी करते हैं और हक की अजीम चोटियों को सर भी कर लेते हैं। लेकिन बातिल कभी भी किसी ऐसे नज़रिए का कायल नहीं होता, वो अपने हदफ तक पहुंचने के लिए हर बहाना और हर रास्ता अपनाता है। ये जो हक और बातिल का मारेखा इस्लामी इनकलाब के बाद आज की इस पावर पॉलिटिक्स में वजूद में आया, इस मारेखे में मुसलसल मगरबी दुनिया ने शिकस्त खाई, अमरीकियों ने शिकस्त खाई। इसी वजह से इस मगरबी दुनिया ने इस इनकलाब की आवाज़ को रोकने के लिए और उसके तासीर को रोकने के लिए अरब व अजम और शिया और सुन्नी का मसला पैदा किया। इसी वजह से पूरी दुनिया के अंदर और बिलखसूस अरब दुनिया और बरसगीर के अंदर तकफीर के नारे को तकफीर बख्शी। अब उसी बड़े मंसूबे का एक हिस्सा ये था कि सीरिया के अंदर, यमन के अंदर, लबनान के अंदर, बहरीन के अंदर, इराक के अंदर, अफगानिस्तान के अंदर, बाकी इर्द गिर्द के ममालिक में ऐसा जाल बुना जाए जिससे इस इनकलाब की आवाज़ को दूसरों तक पहुंचने से मुकम्मल तौर पर रोका जा सके। तो इस एतबार से शहीद कासिम सुलेमानी ने जो कारनामा अंजाम दिया वो आपने उनकी शहादत के बाद महसूस किया कि कितनी बड़ी शख्सियत थी और एक शख्सियत ने एक मुख्तसर से ग्रुप के साथ पूरी दुनिया के अंदर इस्तेमार के हर खोले हुए दरवाजे को बंद करने में अपना बुनियादी किरदार अदा किया।
जनरल सुलेमानी के संघर्ष को हम तीन चरणों में बांट सकते हैं। पहला चरण ईरान इराक युद्ध के दौरान किया गया संघर्ष है। दूसरे चरण में उन्होंने पूर्वी ईरान में विद्रोही तत्वों के सफाई में अहम भूमिका निभाई اور تیسرا چرن اسلامی دیشوں میں القاعدہ، داعش اور تکفیری آتنکوادی گٹوں کو پراجت کرنے سے سمبندھت ہے۔ جنرل سلیمانی نے ان تینوں چرنوں میں اپنی بے جوڑ رنیتی اور دوردرشتا سے مہتوپورن سفلتائیں ارجت کی اور لڑائی کے میدان میں دشمن کو دھول چٹائی۔ ان کی سب سے بڑی خوبی یہ تھی کہ خود دشمن یدھ کی ان کی رنیتی، یدھ کے میدان میں ان کے ساہس، سمجھداری اور دوردرشتا کی تعریف کرنے پر مجبور ہو جاتے تھے۔ یدھ کے مورچے پر ان کے ایک ساتھی کمانڈر کا کہنا ہے، ان کا کمانڈ آفس اگریم مورچے پر استھت ہوتا تھا۔ وہ ہمیشہ اپنی سینا اور دشمن کے بیچ ایک دیوار بنے رہتے تھے۔ انہیں اپنے سینکوں کا جیون بہت پیارا ہوتا تھا، اس لیے یدھ کے میدان کا جائزہ لینے کے علاوہ سینکوں کو نردیش دینے سے لے کر آپریشن کی سبھی یوجناؤں کو خود ہی انجام دیا کرتے تھے۔
جنرل سلیمانی کے سنگھرش کے دوسرے چرن کے بارے میں ان کے دوست اور مورچے پر ساتھ لڑنے والے حسن پلارک کا کہنا ہے، یدھ جب ختم ہو گیا اور جنرل سلیمانی اپنے وطن کرمان لوٹ گئے تو دیش کے پوروی علاقوں میں اشانتی اور ودروہ کی خبریں آنے لگیں۔ اس سمے اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا، کیا قاسم سلیمانی وہاں نہیں ہیں؟ وہاں کی ذمہ داری انہیں سونپ دی جائے۔ ان کے آدیش کے مطابق راشٹریہ سرکشا پریشد نے اشانت علاقوں میں شانتی کی استھاپنا کی ذمہ داری آئی آر جی سی کو سونپ دی۔ آئی آر جی سی نے جنرل سلیمانی کی کمان میں وہاں ایک کمانڈ سینٹر کی استھاپنا کی۔ جنرل سلیمانی نے بہت سوچ وچار کے بعد اور بہترین رڑنیتی کے تحت 3 دن تک عام معافی کا اعلان کرتے ہوئے کہا، جس کسی نے بھی ہتھیار اٹھائے ہیں اور اب تک کوئی اپرادھ کیا ہے، 3 دن کے اندر اگر وہ آتم سمرپن کر دیتا ہے تو میں اسے معافی نامہ دے دوں گا اور وہ پوری طرح سے سرکشت رہے گا۔ عام معافی کے اعلان کے پہلے دن ہی 400 سے 500 ودروہیوں نے ہتھیار ڈال دیے اور آتم سمرپن کر دیا۔ لمبی لمبی لائنیں لگ گئیں اور سرکشا بلوں کی سمجھ میں نہیں آ رہا تھا کہ کس طرح سے ان ہتھیاروں کو اکٹھا کریں۔ اس طرح سے خون خرابے کے بنا کھیتر میں شانتی استھاپت ہو گئی اور کرمان پرانت آج تک شانت ہے۔ جنرل سلیمانی کے سنگھرش کے تیسرے چرن کے بارے میں بھارتی پترکار احمد کاظمی کہتے ہیں،
شام اور عراق میں داعش کو ایک طرح سے نیست و نابود کرنے میں جو ایک بہت بڑی قوت ارادی کے طور پر جنرل سلیمانی آگے آئے ہیں، وہ بہت ہی غیر معمولی ہے اور ایک لمبی تاریخ ہے ان کی خدمات کی۔ ایران عراق یعنی عراق کی شروع کی ہوئی جنگ ہو 8 سالہ، یا جنوبی لبنان میں، یا خود افغانستان میں اور شام اور عراق میں، سب جگہ جس طرح سے وہ مضبوطی سے اپنے ہدف کو حاصل کرنے میں کامیاب ہوئے ہیں وہ بہت ہی غیر معمولی ہے، اور لفظ غیر معمولی بھی مجھے بہت ہلکا لگ رہا ہے ان کی شخصیت کی وجہ سے۔ اس کی ایک اور وجہ میں بتانا چاہتا ہوں، وہ یہ کہ جو امریکہ، اسرائیل، سعودی عرب اور جو ان کے ہم مزاج یا ان کے دوست ممالک ہیں، وہ جو ایران پر اکثر اپنے انداز میں یہ الزام لگاتے ہیں کہ پورے خطے میں اس کا اثر بڑھ رہا ہے، تو وہ اثر بڑھنے کی وجہ، بہت بڑی وجہ، خود جنرل سلیمانی کی خدمات ہیں۔
سیریا سنکٹ میں جنرل سلیمانی کی انٹری کے بارے میں ان کے ایک ساتھی کا کہنا ہے، مصر، لیبیا، بحرین اور ٹیونیشیا میں امریکہ کے اشارے پر اشانتی پھیلنے کے ساتھ ہی سیریا میں جھڑپیں شروع ہو گئیں۔ کچھ علاقوں سے شروع ہوئی یہ جھڑپیں پورے دیش میں پھیل گئیں۔ اور جلد ہی ان جھڑپوں نے دیش کی سرکار کے خلاف تکفیری اور وہابی وچاردھارا کے تحت بھیانک آتنکوادی کارروائیوں کا روپ لے لیا۔ آتنکوادی گٹوں نے امریکہ، سعودی عرب اور اسرائیل کے سمرتھن سے لڑائی کے میدان میں بازی مارنا شروع کر دی۔ اسرائیل، سعودی عرب اور امریکہ زائونی ورودھی اسلامی پرتیرودھی مورچے کو نشٹ کرنا چاہتے تھے، اس لیے انہوں نے تکفیری آتنکوادی گٹوں کو جنم دیا تاکہ لبنان، عراق اور سیریا کے ٹکڑے ٹکڑے کر کے اسرائیل کے مقابلے میں ان دیشوں کو ہمیشہ کے لیے کمزور کر سکیں۔ لیکن جنرل سلیمانی ان آتنکوادی گٹوں کے راستے میں سیسا پلائی دیوار بن کر کھڑے ہو گئے اور انہوں نے اسلام کے دشمنوں کو ان کے لکشوں تک نہیں پہنچنے دیا۔ انہوں نے عراق، سیریا، لبنان اور فلسطینی قبیلوں کو ایک جٹ کیا اور پرتیرودھی مورچے کو مضبوطی پردان کی۔ اس پرکار جنرل سلیمانی وشو میڈیا اور انتراشٹری استر پر پرتیرودھ کا پرتیک بن گئے اور انہوں نے اپنے خون سے پرتیرودھی مورچے کو انتراشٹری استر پر اور سیماؤں کے اس پار ادھک مضبوطی پردان کی۔ ان کی شہادت نے نہ صرف مسلمانوں اور پرتیرودھی سنگٹھنوں کو ایک جٹ کیا بلکہ اسلامی جگت، پشچم ایشیا اور دنیا بھر کے سوتنتا پریمیوں کے دلوں میں امریکہ اور زائونی ورودھی بھاوناؤں کو جگہ دیا۔
او که پا می گذاشت در میدان، جبهه آرام می شد از عطرش، رنگ و بوی نماز مولا داشت گریه های شبانه وترش. گفتم از اوست هر چه ما داریم، پرچمش را نمی دهیم از دست. ناگهان آسمان به حرف آمد، حاج قاسم هنوز هم زنده است، قاسم هنوز در شهر، قاسم هنوز در خط، گرم نبرد در کوه، گرم گذشتن از شد، قاسم هنوز با ماست در کوچه و خیابان، قاسم هنوز زنده است ما را گوا قرآن. قاسم میان سنگر گرم دفاع مانده، قاسم همیشه با ما از صبح فتح خوانده، قاسم هنوز در پا در سینه خطرهاست، قاسم هنوز زنده است، قاسم هنوز اینجا.
विश्व दर्पण।
श्रोताओं, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में आज हमारी चर्चा का विषय है पश्चिमी एशिया के लिए अमेरिका की साजिश और साजिश को नाकाम बनाने में ईरान के विश्वविख्यात कमांडर जनरल कासिम सुलेमानी की भूमिका। शुक्रवार 3 जनवरी 2020 को विश्व विख्यात कमांडर जनरल कासिम सुलेमानी शहीद कर दिए गए। इस दिन उनका पाकीज़ा खून धरती के सबसे मनहूस लोगों के हाथों बहाया गया। सवाल ये पैदा होता है कि इस महान कमांडर को क्यों शहीद किया गया, किन हालात में शहीद किया गया और इस आतंकी टारगेट किलिंग का मकसद क्या था। अमरीकी सरकार ने इस खास वक्त पर बुजदिलाना अंदाज में इस्लामी जगत में प्रतिरोध का पर्याय बन जाने वाले कमांडर को क्यों शहीद किया। पश्चिमी एशिया का इलाका अमेरिका सहित साम्राज्यवादी ताकतों के लिए हमेशा महत्वपूर्ण रहा है। इस इलाके के लिए अमेरिका ने दीर्घकालीन मंसूबा बना रखा था और इसका जिक्र अमेरिकी अधिकारियों के बयानों में भी बार बार देखा जा सकता है। अमेरिका के पूर्व सैनिक अधिकारी जनरल वेस्ली क्लार्क इराक और अफगानिस्तान के लिए अमेरिका की जंग के वर्षों बाद बताते हैं कि जब 11 सितंबर की घटना हुई तो ठीक 10 दिन बाद तत्कालीन रक्षा मंत्री डोनाल्ड रम्सफेल्ड और उप रक्षा मंत्री पॉल वुल्फोविट से उनकी मुलाकात हुई और उन्होंने साफ शब्दों में कहा कि हम इराक से जंग करने जा रहे हैं।
Because I'd been through the Pentagon right after 9/11, About 10 days after 9/11, I went through the Pentagon and I saw Secretary Rumsfeld and Deputy Secretary Wolfowitz. I went downstairs just to say hello to some of the people on the Joint Staff who used to work for me. And one of the generals called me and he said, "Sir, you got to come in. You got to come in and talk to me a second." I said, "Well, you're too busy." He said, "No." He says, "We've made the decision. We're going to war with Iraq." This was on or about the 20th of September. I said, "We're going to war with Iraq. Why?" He said, "I don't know."
امریکی راشٹرپتی جارج بش کی نظریں بھی اس علاقے پر ہمیشہ رہیں.
My fellow citizens, at this hour, American and coalition forces are in the early stages of military operations to disarm Iraq, to free its people, and to defend the world from grave danger.
امریکہ کے ڈیموکریٹ راشٹرپتی باراک اوباما بھی اس علاقے میں انگیج رہے, البتہ الگ الگ بہانوں کے ذریعے.
I have to say that all of us who've been seeing the terrible pictures coming out of Syria and Homs recently recognize it is absolutely imperative for the international community to rally and send a clear message to President Assad that it is time for a transition.
امریکہ کے دوسرے بھی انیک ادھیکاریوں کے آن دا ریکارڈ بیان ہیں جن سے اندازہ لگایا جا سکتا ہے کہ ان طاقتوں کے لیے پشمی ایشیا کے علاقے کا کتنا مہتو ہے. اس پوائنٹ کو بخوبی سمجھنے کے لیے ضروری ہے کہ پشمی ایشیا کے بارے میں سامراجوادی ویوستھا وشیش روپ سے امریکہ کے ارادوں اور منصوبوں پر ایک نظر ڈالی جائے. اسلامی کرانتی کے سروچ نیتا اپنے ایک بھاشن میں کہتے ہیں کہ پشمی ایشیا کے اس علاقے کے لیے امریکیوں کے پاس ایک منصوبہ تھا, اسی کے آدھار پر انہوں نے ایک زمانے میں نیو مڈل ایسٹ کی باتیں کی تھیں.
بر اساس او اسم خاورمیانه جدید رو آوردن یه مدتی, اسم خاورمیانه بزرگ رو آوردن یه مدتی, یہ نقشے ہی داشتن بری.
کسی زمانے میں گریٹر مڈل ایسٹ کی باتیں بھی کر رہے تھے, تو اس علاقے کے لیے ان کا ایک منصوبہ تھا. اس منصوبے کے کیندریہ بندو تھے سیریا, لبنان اور عراق.
سوریہ, لبنان, عراق, این سه تا کشور سه تا محور و سه تا مرکزی بودن.
یہ تین دیش, تین کیندر اور تین دھرو تھے جہاں اس منصوبے کو عملی جامہ پہنایا جانا تھا. کس طرح عملی جامہ پہنایا جانا تھا؟ ان تینوں دیشوں میں ایسی سرکاریں سطح میں لائی جاتی جو امریکہ کے اشارے پر کام کرتی. امریکہ کی جو بھی مرضی ہو اسی کے مطابق کام کریں. اس کا نتیجہ کیا ہوتا؟ نتیجہ یہ ہوتا کہ یہ پورا علاقہ زائونی شاسن کے مٹھی میں چلا جاتا. اس علاقے میں انہوں نے نیل سے فرات تک کا خواب دیکھا تھا, وہ ایک طرح سے پورا ہو جاتا, اگر ظاہری سیاسی شکل میں نہ سہی تو واستوک اور منوویگیانک ورچسو کے ذریعے ہی سہی. اپنی رنیتی کے لیے سامراجوادی طاقتوں نے کھیتر میں اپنے گھٹکوں کے ساتھ مل کر بڑی خطرناک سازش رچی. داعش اور اسی طرح کے دوسرے گٹوں کو جنم دینا اور تکفیری آتنکی سنگٹھنوں کا سمرتھن اسی رنیتی کا حصہ تھا. اسلامی کرانتی کے ورشٹھ نیتا کہتے ہیں کہ امریکہ کی پالیسی یہ تھی کہ فسادی, خونخوار اور دساہسی گٹ جیسے داعش کا گٹھن کرے اور قوموں کا دھیان غیر قانونی قبضہ کیے بیٹھے زائن شاسن کی اور سے ہٹانے کے لیے ان قوموں کو آنترک وادوں میں جھونک دے. انہیں موقع ہی نہ ملے کہ کبھی زائونی سرکار کے بارے میں بھی کچھ سوچ سکیں. علاقے میں اشانتی پھیلانے, جنگ اور ہنسا کا ماحول پیدا کرنے کی سازش جنرل قاسم سلیمانی کے نیتریت میں ریزسٹنس فرنٹ کے ہاتھوں داعش کی شکست کے ساتھ ہی ویوہارک روپ سے ناکام ہو گئی. جنرل قاسم سلیمانی نے پورے علاقے میں ہر مورچے پر امریکہ کے نیتریت والے گٹھ بندھن کو شکست دی. اسلامی کرانتی کے ورشٹھ نیتا مانتے ہیں کہ یہ کیول کلنکت بے رحم داعش سنگٹھن پر پڑنے والا وار نہیں تھا, بلکہ یہ اس دش سازش پر گہرا آگھات تھا جس کے تحت علاقے میں گرہ یدھ کی آگ بھڑکانے, زائنی سرکار کا مقابلہ کرنے والے پرتیرودھ مورچے کو ختم کرنے اور سوادھین دیشوں کو کمزور کرنے کے لیے جو سازش رچی گئی تھی. اسلامی کرانتی کے ورشٹھ نیتا کہتے ہیں کہ شہید سلیمانی نے اپنی زندگی میں بھی امریکہ کے نیتریتو والے سامراجواد کو شکست دی اور اپنی شہادت کے ذریعے بھی اسے شکست دی. یہ ثابت ہو چکی حقیقت ہے. اپنی زندگی میں امریکہ کو شکست دی, اس کی دلیل یہ ہے کہ خود امریکہ کے راشٹرپتی کہتے ہیں کہ ہم نے عراق میں $7 trillion خرچ کر دیے لیکن ہمارے ہاتھ کچھ نہیں لگا.
رئیس جمہور امریکہ آمد گفت ما $7 trillion خرچ کردیم در عراق و هیچ چیزی گیر اون نیومد.
सर्वोच्च नेता का इशारा अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप के बयान की तरफ है, जिसमें वो साफ साफ ये बात कह रहे हैं.
We've spent $7 trillion in the Middle East, not to mention all of the lives and all of the heartache, and it's so sad. $7 trillion.
वरिष्ठ नेता कहते हैं कि सारी दुनिया मानती है कि इराक और सीरिया में, खासतौर पर इराक में, अमरीका को शिकस्त हुई और अमरीका के इस पराजय के चैंपियन कासिम सुलेमानी थे. शहीद कासिम सुलेमानी वैसे तो एक कमांडर थे, लेकिन अपनी निष्ठा और अपनी सेवा से उन्होंने लोगों के दिलों में जगह बनाई. केवल ईरान ही नहीं बल्कि दूसरे देशों में भी लोग उन्हें नमन करते हैं. पाकिस्तान के बुजुर्ग नेता लियाकत बलोच, जो सुन्नी मत से संबंध रखते हैं, जनरल कासिम सुलेमानी की सेवाओं को इस तरह याद करते हैं.
जनरल कासिम सुलेमानी की शहादत पर सिर्फ ईरान नहीं, पूरा आलम इस्लाम एक सदमे से दो चार हुआ, और उनकी बहादुरी, शुजात और आलम इस्लाम के इतिहाद के हवाले से उनका जो किरदार था, उनके जनाजे में लाखों लोगों की शिरकत ने ये साबित किया कि वो वाकईतन इस्लाम के मुजाहिद थे और आलम इस्लाम को मुत्तहिद करना चाहते थे. हम उनकी ताज़ियत के लिए घर गए तो उनकी बेटियों ने, उनकी बेवा ने, दामाद ने और उनके ख़ानदान के लोगों ने हमारा खैर मकदम किया. हमने उनसे ताज़ियत की. उनकी औलाद की तरफ से ये एक तारीखी बात कही गई कि जनरल कासिम सुलेमानी के इस कत्ल का बदला किसी फ़र्द को कत्ल करने में नहीं है, इसका असल बदला ये है कि आलम इस्लाम मुत्तहिद हो जाए.
शहीद कासिम सुलेमानी ने केवल अमेरिका के मंसूबे को नाकाम नहीं बनाया बल्कि इस इलाके को खास मजबूती दी. शहीद सुलेमानी की मेहनत के नतीजे में फिलिस्तीनी संगठनों की ताकत इस तरह बढ़ी कि इसराइल को वो जोरदार टक्कर दे रहे हैं. शहीद सुलेमानी की मेहनत से हिजबुल्ला लेबनान एक मजबूत ताकत के रूप में मौजूद है. शहीद सुलेमानी के समर्थन से इराक को हश्दुल शाबी नाम की फोर्स मिली, जो दाइश जैसे आतंकी संगठनों और उनके समर्थकों के लिए डरावना सपना बन चुकी है. शहीद कासिम सुलेमानी एक अवसर पर कहते हैं कि मैं ये बात निजी अनुभव की बुनियाद पर कह रहा हूं कि जितने मौके संकट में मिलते हैं उतने खुद अवसरों में नहीं मिलते. बस शर्त यह है कि हम डरें नहीं, न डरें और न डराएं.
मैं बा तजुर्बे मिजम इन रा मीज़ान फुरसती के दर बोहरान हा वजूद दारद दर खुद फुरसत हा नीस्त.
पाकिस्तान के वरिष्ठ धर्मगुरु सैयद अहमद इकबाल रिजवी ने एक शोक सभा में जनरल कासिम सुलेमानी को इस तरह श्रद्धांजलि दी.
खुदावंद आलम इरशाद फरमा रहा है कि मोमिनीन में से कुछ मर्द हैं और उन मर्दों की अलामत यह है कि वो राह खुदा में इस्तेकामत दिखाते हैं और मुबारजा करते हैं, मुकाबला करते हैं, जिहाद करते हैं, दुश्मन की आंखों में आंखें डालते हैं और उस मुकाबले की राह में उनमें से कुछ लोग मारे जाते हैं और कुछ लोग हैं कि जो अपनी शहादत का इंतजार कर रहे हैं. असर हाजिर की तारीख में शहीद कासिम सुलेमानी उन बुजुर्ग हस्तियों में से हैं कि जिस आयत का मिज़दाक है. शहीद कासिम सुलेमानी की शहादत यकीनन तारीख के रुख को मोड़ देगी और दुनिया ने देखा कि किस तरह से शहीद कासिम सुलेमानी की शहादत ने दुनिया को बेदार कर दिया है. दुनिया कासिम सुलेमानी की शहादत से पहले और शहादत के बाद यकसर बदल चुकी है. दुनिया में इस वक्त अमेरिका साम्राज्य के खिलाफ तमाम आजाद इंसानों की और मुसलमानों की जो एहसासात हैं वो उभर कर सामने आ चुके हैं.
اس مہان ہستی کی شہادت کے دن پر ہم ہاردک سمویدنا ویکت کرتے ہوئے اگلی ملاقات تک آپ سے انمتی چاہتے ہیں۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروع یہ تھا کارکرم وشو درپن۔ اسی کارکرم کے ساتھ ہماری یہ سبھا سمپن ہوتی ہے۔ ہمارا یہ پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے تھے۔ کارکرموں کے بارے میں اپنے وچاروں اور پرتکریاؤں سے ہمیں ضرور اوگت کروائیے۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ ہے parstoday.com/hi اور واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098-9035065492۔ تو شدو اسی کے ساتھ ہماری یہ سبھا یہیں پر سمپن ہوتی ہے۔ اگلی ملاقات اور اگلے کارکرم تک آپ سبھی سے انمتی چاہتے ہیں۔ خدا حافظ۔ شبھ راتری۔
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔